بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. فرزند رسول امام غریب الغربا حضرت امام رضا علیہ الصلوۃ والسلام کی شب ولادت باسعادت ہے. اس پرمسرت موقع پر آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان اور پاکستان کے تعلقات. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جناب، پچھلے برس ہندوستان اور پاکستان کے درمیان سیکرٹری خارجہ کی سطح پر مذاکرات کو منسوخ یا معطل کیے جانے کے بعد جب اوفا میں دونوں ملکوں کے وزیراعظم نے ملاقات کی تھی، تو یہ امید ہو چلی تھی کہ اب دونوں ملکوں کے درمیان جامع مذاکرات کا عمل دوبارہ شروع ہو سکے گا. چنانچہ ہندوستان اور پاکستان کی قومی سلامتی کے امور کے مشیروں کی سطح کے مذاکرات طے پائے، اور یہ مذاکرات اتوار کو نئی دہلی میں ہونے والے تھے، لیکن دونوں ملکوں کی طرف سے بیان بازیوں اور ایک دوسرے پر الزامات اور جوابی الزامات کے نتیجے میں یہ مذاکرات بھی منسوخ ہو گئے، اور دونوں ہی طرف ایک دوسرے پر الزام لگا رہے ہیں، اور دونوں ہی فریق اس مذاکرات کی منسوخی کو افسوسناک قرار دے رہے ہیں. نہ صرف ہندوستان اور پاکستان بلکہ اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے بھی کہا ہے کہ ہندوستان اور پاکستان کے درمیان مذاکرات کی منسوخی افسوسناک امر ہے. سوال یہ پیدا ہوتا ہے کہ یہ مذاکرات کیوں منسوخ ہوئے، اور جس کے لیے اس سے قبل تیاری کی جا چکی تھی اور دونوں ملکوں میں یہ امید ہو چلی تھی کہ قومی سلامتی کے امور کے جو مشیر ہیں ان کی سطح پر اگر مذاکرات ہوں گے تو امن و امان کی صورتحال، دہشت گردی اور دیگر جو مسائل ہیں سیکورٹی اور امن و امان کے تعلق سے ان پر بات چیت ہوگی اور حالات بہتر ہوں گے، اور دونوں ملکوں کے تعلقات میں جو کہیں سرد مہری ہے یا کشیدگی ہے ان کو کم کرنے میں مدد ملے گی. لیکن ایسا لگتا ہے کہ لائن آف کنٹرول پر جہاں کشیدگی ہے، وہیں اب سیاسی حلقوں میں یعنی دونوں ملکوں کے درمیان بھی جو ہے وہ زبردست کشیدگی پیدا ہو چلی ہے، اور جس طرح سے بیانات اس وقت سامنے آ رہے ہیں اسے ایسا لگتا ہے کہ شاید اگر کوئی بہت بڑا قدم کسی ایک فریق کی طرف سے نہ اٹھایا گیا تو یہ کشیدگی کا سلسلہ جاری رہے. اور اب جو نومبر میں دونوں ملکوں کے بی ایس ایف اور رینجرز کے درمیان دہلی میں ملاقات ہونے والی تھی، اس پر بھی سوالیہ نشان لگ چکا ہے، اور حتیٰ بعض حلقے تو یہ بھی کہہ رہے ہیں کہ آئندہ برس اسلام آباد میں جو سور کانفرنس ہونے والی ہے شاید اس پر بھی سوالیہ نشان لگ جائے. حالانکہ یہ تو ابھی دور کی بات ہے، لیکن یہ صورتحال بہرحال دونوں ملکوں کے عوام کے لیے افسوس کی بات ہے، اور نہ صرف دونوں ملکوں کے بلکہ عالمی سطح پر اور عالمی حلقوں نے بھی اس صورتحال پر افسوس کا اظہار کیا ہے. سوال یہ پیدا ہوتا ہے کہ کیوں کر اس قسم کے مسائل پیدا ہوتے ہیں کہ تعلقات بنتے بنتے بگڑ جاتے ہیں، بات بنتے بنتے بگڑ جاتی ہے، اور پھر دونوں ہی فریق ایسا لگتا ہے کہ جہاں سے انہوں نے شروعات کی تھی یعنی زیرو پوائنٹ پر دوبارہ واپس لوٹ جاتے ہیں. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے اس سلسلے میں ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
ہندوستان اور پاکستان کے درمیان ہونے والے اہم مذاکرات کو گفتگو سے کچھ ہی گھنٹوں پہلے ملتوی نہیں بلکہ منسوخ کر دیا گیا، اور پاکستان کی حکومت نے فیصلہ کیا کہ مذاکرات کے لیے پاکستان کے قومی سلامتی کے مشیر سرتاج عزیز ہندوستان نہیں جائیں گے، اور اس طرح سے 23 اور 24 اگست کو ہونے والے مذاکرات کی بات ہی ختم ہو گئی. پاکستان کی وزارت خارجہ کے ترجمان قاضی خلیل اللہ نے کہا کہ اسلام آباد اس نتیجے پر پہنچا ہے کہ پاکستان اور ہندوستان کے قومی سلامتی کے مشیروں کی سطح پر مجوزہ مذاکرات ہندوستانی وزیر خارجہ سشما سوراج کی طرف سے رکھی گئی دو شرطوں کے تحت ہوئے تو اس کا کوئی فائدہ نہیں ہوگا. اس سے پہلے ہندوستانی وزیر خارجہ نے ہفتے کو ایک پریس کانفرنس میں کہا تھا کہ ہندوستان نے 18 اگست کو ہی واضح کر دیا تھا کہ سیکورٹی مشیروں کے درمیان مجوزہ اجلاس میں دہشت گردی سے متعلق معاملات پر ہی بات چیت ہوگی۔ اس معاملے میں سب سے بڑی رکاوٹ پاکستان کی جانب سے حریت کے رہنماؤں سے ملاقات اور ہندوستان کی جانب سے اس کی اجازت نہ دینے پر اصرار تھی۔ پاکستانی وزارت خارجہ کے ترجمان نے کہا کہ یہ بار بار کہا جا چکا ہے کہ کشمیر کے رہنماؤں سے ملاقات ایک پرانی روایت ہے، اور گزشتہ 20 برسوں کے دوران جب بھی پاکستانی رہنماؤں نے ہندوستان کا دورہ کیا انہوں نے حریت لیڈروں سے ملاقات کی۔ اس لیے پاکستان یہ اعلان کرتا ہے کہ قومی سلامتی کے مشیروں کی مجوزہ ملاقات ہندوستان کی جانب سے پیش کردہ شرائط کی بنیاد پر نہیں ہوں گی۔ پاکستان کے فیصلے پر رد عمل ظاہر کرتے ہوئے ہندوستانی وزارت خارجہ نے کہا کہ پاکستان کا فیصلہ افسوسناک ہے اور ہندوستان نے کوئی شرط نہیں رکھی، بلکہ ہم نے اوفا اور شملہ معاہدوں کا احترام کرنے کی بات کہی تھی۔ مذاکرات منسوخ ہو جانے کے بعد اوفا معاہدے کی وضاحت پر دونوں ملکوں کے درمیان اب اختلاف پیدا ہو گیا ہے اور فریقین اپنے اپنے لحاظ سے اس کی وضاحت کر رہے ہیں۔ مذاکرات کو منسوخ کیے جانے کے بعد ہندوستانی وزیر داخلہ راجناتھ سنگھ نے کہا کہ ہندوستان پاکستان سے مذاکرات کرنا چاہتا تھا، جبکہ پاکستان کے وزیر اعظم کے مشیر برائے قومی سلامتی اور امور خارجہ سرتاج عزیز نے کہا کہ نریندر مودی جب سے اقتدار میں آئے ہیں سمجھ رہے ہیں کہ ہندوسان خطے کی سپر پاور ہے، لیکن پاکستان ایٹمی طاقت ہے اور اپنا دفاع کرنا جانتا ہے۔ سرتاج عزیز کے اس بیان پر ہندوستان میں شدید رد عمل دیکھنے میں آیا اور میڈیا نے اسے ایٹمی دھمکی کی شکل میں پیش کیا۔ اس سلسلے میں اپنا خیال ظاہر کرتے ہوئے پاکستان کے وزیر اعظم نواز شریف نے کہا ہے کہ کشمیر کے مسئلے پر بات چیت کے بغیر ہندوستان کے ساتھ کسی بھی قسم کے مذاکرات بے سود ہوں گے، اور دونوں ممالک کے درمیان مذاکرات میں کشمیری رہنما کوئی تیسرا فریق نہیں، بلکہ وہ اس مسئلے پر کسی بھی قسم کی بات چیت کے اہم فریق ہیں۔ مذاکرات منسوخ کیے جانے پر دونوں ملک ایک دوسرے پر الزام عائد کر رہے ہیں، جبکہ اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے مذاکرات میں بحران پیدا ہونے اور مذاکرات منسوخ کیے جانے سے ایک دن قبل دونوں فریقوں سے مذاکرات کے سمت واپسی کی اپیل کی تھی، جبکہ امریکہ نے مذاکرات منسوخ کیے جانے پر مایوسی ظاہر کی ہے۔ ہندوستان میں کچھ سیاسی رہنماؤں اور تجزیہ نگاروں کا کہنا ہے کہ درحقیقت فریقین کو مذاکرات میں دلچسپی ہی نہیں تھی۔
جی ناظرین، چلتے ہیں اب سیدھے اسلام آباد، جہاں پر موجود ہیں اس وقت پاکستان کی انتہائی سینئر اور سرکردہ تجزیہ نگار جناب جاوید صدیق صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
جاوید صدیق صاحب، ابھی آپ نے ہماری رپورٹ بھی ملاحظہ فرمائی، ہمارے ساتھی رپورٹ اس سلسلے میں پیش کر رہے تھے، کیا وجہ ہے کہ ایک بار پھر زیرو پوائنٹ پر دونوں ممالک آ گئے، جبکہ بات کافی آگے تک بڑھ چکی تھی اور قومی سلامتی کے امور کے مشیروں کی سطح پر مذاکرات ہوئے چاہتے تھے، جو کہ بہت ہی اہم ہوتے اگر ہو جاتے تو؟ وجہ کیا ہے کہ دونوں وہیں واپس آ گئے جہاں سے انہوں نے شروع کرنے کا پروگرام بنایا تھا؟
دیکھیے، یہ افسوس کی بات ہے، اور پاکستان ہندوستان کے جو تعلقات ہیں ہمیشہ سے نشیب و فراز کا شکار رہے ہیں۔ ماضی میں بھی ایسا ہوتا رہا ہے، لیکن اس مرتبہ توقع یہ کی جا رہی تھی کہ پاکستان ہندوستان کے جو سیکورٹی افیئرس کے جو مشیر ہیں، دونوں سرتاج عزیز اور اجیت ڈوال، یہ دونوں نئی دہلی میں ملیں گے۔ اس کا فیصلہ جو ہے دونوں وزراء اعظم کی جو میٹنگ ہوئی تھی اوفا میں، اس میں طے ہوا تھا، اور پاکستان کو پروپوزل یا سجیشن جو ہے وہ دی گئی تھی ہندوستان کی طرف سے کہ 23 اور 24 اگست کو آپ آئیں اور سرتاج عزیز جو ہے وہ آ کے بات کریں، اور اس کے لیے ایجنڈا جو تھا وہ دہشت گردی جو ہے وہی واحد ایجنڈا تھا۔ پاکستان نے یہ دعوت تو قبول کر لی، لیکن جب پاکستان نے کہا کہ وہ ایک ریسپشن ارینج کر رہے ہیں نئی دہلی میں، جو ان کا ہمارا پاکستان کا ہائی کمیشن ہے، اس میں تو اور اس میں حریت لیڈروں کو، کشمیری لیڈروں کو انوائٹ کیا جائے گا، مدعو کیا جائے گا، تو اس پر ہندوستان نے اعتراض اٹھایا اور کہا کہ ان کو مدعو نہ کیا جائے، ایک طرح کی ایڈوائس بھیجی اسلام آباد کو نئی دہلی سے کہ آپ ان کو مدعو نہ کریں۔ اس سے معاملہ بگڑتا گیا۔ آپ کو یہ بھی یاد ہوگا کہ پچھلے سال 25 اگست کو ہندوستان اور پاکستان کے خارجہ سیکرٹریوں کے درمیان بھی بات چیت کا معاملہ طے ہوا تھا، اور ہندوستان کے فارن سیکرٹری نے پاکستان آنا تھا، کہ اس سے پہلے ہمارے پاکستان کے جو ہائی کمشنر ہیں نئی دہلی میں انہوں نے حریت لیڈروں کو وہاں پہ بلایا اور ان کو دعوت دی. اس پر ہندوستان ناراض ہوا اور وہ خارجہ سیکرٹریوں کی جو ملاقات تھی وہ منسوخ کر دی گئی تھی. تو ایک سال کے بعد یہ توقع کی جا رہی تھی کہ پاکستان ہندوستان کا بات چیت کا سلسلہ جو ہے دوبارہ شروع ہونے والا ہے, اور یہ جو سیکیورٹی ایڈوائزرز کی سطح پہ بات ہوگی چلے اس میں کچھ تو پیش رفت ہوگی, کچھ گفت و شنید ہوگی اور بات آگے بڑھے گی. لیکن ایجنڈے پہ دہشت گردی کے ایجنڈے پہ بھی پہلے لید ہو رہی تھی کہ صرف دہشت گردی کا ایجنڈا نہیں ہونا چاہیے, اور بھی معاملات ہونے چاہیے, جتنے متنازع اور آؤٹ اسٹینڈنگ حل طلب مسائل ہیں ان پہ بات ہونی چاہیے. ہندوستان اس کو معاملے کو صرف دہشت گردی تک محدود رکھنا چاہتا تھا, لیکن جب پاکستان نے کشمیری لیڈروں کو مدعو کیا تو اس پر ہندوستان نے اپنا اعتراض اٹھایا, اس کے تحفظات تھے, اور انہوں نے کہا کہ آپ ان سے ملاقات منسوخ کریں. پاکستان نے یہ کہا کہ وہ ایک ریسپشن ہے, ایک استقبالیہ ہے جس میں ان سے ہم ملاقات کریں گے, اور پاکستان کا موقف یہ رہا ہے کہ ہم اس سے پہلے بھی, یعنی پاکستانی لیڈر جب ہندوستان جاتے تھے مذاکرات کے لیے تو وہ کشمیری لیڈروں سے ملتے رہے, تو یہ کوئی انہونی بات نہیں ہے, غیر معمولی بات نہیں ہے, یہ ایک روایت چلی آ رہی ہے. لیکن ہندوستان نے اس پر پھر اعتراض کیا اور کہا کہ وہ ان سے نہیں مل سکتے. کشمیری لیڈروں کو بلکہ نظر بند کر دیا گیا, اور ایک مرحلے پہ یہ کہا گیا میڈیا کے ذریعے کہ پاکستان جو یہ کشمیری لیڈروں سے ملنا چاہتا ہے تو ہم اس کا مناسب جواب دیں گے, اور وہ مناسب جواب جو ہے کشمیری لیڈر جو ہے سید علی گیلانی اور اس کے علاوہ میر وائز عمر فاروق, شبیر شاہ وغیرہ, ان سب کو نظر بند کر دیا گیا. تو ایک پھر کشیدگی کی صورتحال پیدا ہوئی, غلط فہمیاں بڑھنے لگیں, اور پاکستان نے بالآخر جو ہے بالکل 24 گھنٹے پہلے, جبکہ مذاکرات کا ٹائم طے تھا اس سے صرف 24 گھنٹے پہلے, ہمارے پاکستان کے جو سیکیورٹی امور کے مشیر ہے سرتاج عزیز, انہوں نے پریس کانفرنس کر کے یہ کہا کہ وہ ہندوستان کی ایڈوائس نہیں مانتے, وہ ایک شرط کے مترادف ہے. یعنی پاکستان کے لیے مذاکرات میں ایک شرط لگائی گئی ہے, اور مشروط مذاکرات کے لیے ہم ہندوستان نہیں جائیں گے, اور اس طرح یہ مذاکرات کے امکانات جو ہیں یہ ختم ہو گئے. اور وہ جو غیر ملکی طاقتیں جن میں بہت سے ممالک ہیں وہ شامل تھے, روس اور چین نے بھی اس میں رول پلے کیا تھا, یہ بھی کہا جاتا ہے کہ امریکہ بھی پس پردہ یہ چاہ رہا تھا کہ ہندوستان پاکستان کے درمیان جو تلخ صورتحال ہے, فائرنگ ہو رہی ہے لائن آف کنٹرول کے اوپر, ورکنگ باؤنڈری پہ دونوں فوجیں ایک دوسرے کے آمنے سامنے ہیں اور فائرنگ کے واقعات ہو رہے ہیں جن میں لوگ مر رہے ہیں, تو یہ صورتحال ختم ہونی چاہیے, حالات نارمل ہونے چاہیے, معمول کے مطابق آنے چاہیے. لیکن پھر ایک مرتبہ یہ تلخی بڑھ گئی اور مذاکرات جو ہے وہ ختم ہو گئے. اسی طرح بیان بازی جاری ہے, آپ یہ کہہ سکتے ہیں کہ لفظی جنگ اب بھی جاری ہے. پاکستان اس کا الزام ہندوستان کو دے رہا ہے کہ ہندوستان کے رویے کی وجہ سے یہ مذاکرات منسوخ ہوئے, جبکہ بھارتی لیڈرشپ جو ہے وہ یہ کہہ رہی ہے کہ پاکستان نے ان مذاکرات کو سنجیدگی سے نہیں لیا, یا پاکستان مخلص نہیں تھا اور اس نے کشمیری لیڈروں کو مدعو کر کے ان مذاکرات کو سبوٹاج کرنے کی کوشش کی ہے. تو ہم جیسے آپ نے کہا پاکستان ہندوستان تعلقات دوبارہ پہلے خانے میں بیک ٹو اسکوئر ون والی بات ہو گئی ہے, اور وہیں پہ ہم کھڑے ہیں جہاں سے یہ شروع ہوا تھا. یہاں پہ ایک تاثر یہ ہے اسلام آباد میں کہ موجودہ جو حکومت ہے نریندر مودی کی حکومت, وہ پاکستان کے ساتھ تعلقات کو معمول پر لانے کے لیے کوئی زیادہ دلچسپی نہیں رکھتی, اور مودی حکومت کا ایجنڈا یہ ہے کہ پاکستان پر زیادہ سے زیادہ دباؤ ڈالا جائے اور اس کو اپنے ایجنڈے کے مطابق مذاکرات کے لیے تیار کیا جائے, یا ایک طرح سے یہ کہہ لیں کہ جو مذاکرات کی شرائط ہندوستان چاہتا ہے ان شرائط پر پاکستان سے بات ہو. تو یہ ایک تاثر یہاں پہ عام ہے, اور اس سے پھر ہمارے جو پالیسی ساز ہیں فارن افیئر دوسرے, ان کا یہ تاثر ہے, اور اس لیے وہ ایک یہ سوچ رہے ہیں پاکستان اگر اس ہندوستان کی شرائط کے تحت مذاکرات کے لیے جائے گا تو تو اس کو سیاسی طور پر ایک دھچکا لگے گا. اور موجودہ حکومت خاص طور پر نواز شریف حکومت جو ہے اس کے اوپر پہلے بھی الزام ہے کہ انہوں نے بھارت کے ساتھ نرم رویہ اختیار کیا ہے. وزیراعظم نواز شریف جو ہے نریندر مودی کی جو تقریب حلف برداری تھی اس میں بھی گئے اور ان وہاں بھی ان کی ملاقات ہوئی تھی. تو ایک پاکستان کی جو موجودہ حکومت ہے مسلم لیگ کی, اس پر یہ الزام لگتا ہے کہ وہ نرم رویہ رکھتی ہے بھارت کے معاملے میں. بہت سے حلقے یہاں پہ ان پہ تنقید کر رہے ہیں.
بہت شکریہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. جاوید صدیق صاحب جی, چلتے ہیں اس وقت دہلی اسٹوڈیو جہاں پر موجود ہیں پاکستان کے ہندوستان کے سینئر اور سرکردہ طرز نگار اور سیاسی امور کے ماہر جناب وید پرتاب ویدک صاحب. آداب عرض جناب. ویدک صاحب, میں آپ سے پوچھنا چاہوں گا کہ آپ نے ہمارے جو اسلام آباد والے مہمان تھے ان کی گفتگو سنی ہوگی. ظاہر ہے کہ سبھی ہندوستان بھی اور پاکستان بھی اور عالمی حلقے بھی سبھی جو مذاکرات منسوخ ہوئے ہیں ان کو افسوسناک قرار دے رہے ہیں. ہمارے جو اسلام آباد کے مہمان تھے وہ یہ ابھی کہہ رہے تھے کہ اسلام آباد میں ایک تاثر یہ ہے کہ موجودہ جو نریندر مودی صاحب کی حکومت ہے وہ اسلام آباد کی حکومت پہ ایک طرح سے دباؤ ڈال کر مذاکرات کرنا چاہتی ہے, تو کیا ایسا صحیح ہے؟
نہیں, میرے خیال سے یہ تصور ٹھیک نہیں ہے, بلکہ میں نریندر مودی کو بہت اس کے لیے ان کی تعریف کروں گا کہ انہوں نے جو غلطی کی تھی پچھلی بار, غلطی کر دی تھی انہوں نے کہ بات چیت کو توڑ دیا تھا, لیکن انہوں نے اپنی غلطی کو قبول کیا اور اوفا میں پاکستان کو آفر کیا انہوں نے کہ میاں نواز شریف صاحب کو دعوت نامہ بھیجا اور بلایا. لیکن مجھے لگتا یہ ہے کہ اوفا میں جو پاکستان نے یہ کہہ دیا کہ ہم آپ سے دہشت گردی پہ بات کریں گے, اس کا بڑا ری ایکشن ہو گیا پاکستان میں اور میاں نواز شریف کی پوزیشن بہت آکورڈ ہو گئی. اس لیے پاکستان کے لیے ضروری تھا کہ وہ تھوڑا سا ایگریسیو رویہ اپنائیں. اور یہاں ہماری سرکار کی بھی غلطی ہے کہ وہ حریت کی بات کو ایک بڑا مسئلہ بنا دیتی ہے, اور میرے یہ سمجھ میں نہیں آتا کہ پاکستان کی سرکار کو کیا ضرورت ہے کہ حریت سے بات کرے ہی. حریت والے کون سی نئی بات سرتاج عزیز صاحب کو بتا دیں گے, یا کون سی ایسی بات ہے حریت کی جو سرتاج عزیز صاحب کو پتہ نہیں ہے؟ ان کو سب باتیں پتہ ہیں. یعنی معاملہ کشمیر کا سائڈ ٹریک ہو گیا, دہشت گردی کا معاملہ سائڈ ٹریک ہو گیا, تجارت کا سارا معاملہ سائڈ ٹریک ہو گیا, تعاون کا معاملہ سارا سائڈ ٹریک ہو گیا, اور حریت 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 ہو گئی. جو حریت مر رہی تھی, دم توڑ رہی تھی, اس میں جان ڈال دی. بھارت سرکار نے بھی جان ڈال دی اور پاکستانی سرکار نے بھی جان ڈال دی. مجھے تو کہنا یہ ہے کہ ان دونوں سرکاروں نے مل کے جس طرح کا رویہ ابھی رکھا ہے وہ بالکل خالص نوٹنکی ہے, پورا ڈرامہ ہے. ایسا ڈرامہ کرنے والے, اپنے ہاں ایک کہاوت ہے پرانی کہ بڑے لوگ اپنے منہ میاں مٹھو بنتے ہیں. مجھے کہنا یہ ہے کہ ہماری دونوں سرکاریں اپنے منہ میاں الو بن گئیں, اپنے آپ کو الو بنا لیا انہوں نے. سال بھر برباد کر دیا, ابھی تک کوئی بات نہیں کی. اور دونوں ملک بات کریں تو دونوں کا اتنا فائدہ ہو, اتنے مفاد اپنے سب سرکشت ہوں کہ میں کیا بتاؤں. لیکن دونوں ملک آپس میں بات ہی نہیں کرتے ہیں. افغانستان کا مسئلہ بہت بڑا روپ دھارن کرنے والا ہے, اور اس میں ہم دونوں ملک مل کے اگر تعاون کریں تو افغانستان میں امن آ سکتا ہے. افغانستان شانت رہے, پاکستان شانت رہے, تو پھر پورے سینٹرل ایشیا میں بھارت اور پاکستان مل کے اتنا غضب کا کام کر سکتے ہیں کہ وہاں کے کروڑوں لوگوں کا فائدہ ہو, ہمارے پاکستان اور افغانستان کے کروڑوں لوگوں کا فائدہ ہو, اور پوری ایک شکل بدل جائے, پورے جنوبی ایشیا کی شکل بدل جائے. پتہ نہیں یہ بڑا تصور کیوں نہیں ہے. ہمارے دونوں طرف کے نیتا بہت ہی امیچورٹی کے ساتھ کام کر رہے ہیں. یا ہو سکتا ہے کہ خوب میچور ہیں یہ, لیکن ان کی مجبوری ہے. وہ اپنے اپنے ملک میں اپنی ہوم کانسٹیٹیوئنسیز کو خوش کرنا چاہتے ہیں. نریندر مودی شاید یہ بتانا چاہتے ہیں کہ ان کا 56 inch کا سینہ ہے, اور میاں نواز شریف وہاں یہ بتانا چاہتے ہیں کہ ہم بڑے نیشنلسٹ ہیں, ہم بڑے سخت ہیں, ہم بڑے اینٹی انڈیا ہیں. ये दोनों रवैये गलत हैं। पाकिस्तान और भारत को अब भाइयों की तरह, एक परिवार के दो मेंबर्स की तरह एक दूसरे के साथ बर्ताव करना चाहिए, एक दूसरे की मुश्किलात को और मजबूरियों को समझना चाहिए और कोई अच्छी राह निकालना चाहिए।
जी जावेद सिद्दीक साहब, आपने वैद्य प्रताप वैदक साहब जो हिंदुस्तान के बुज़ुर्ग सियासतदान भी हैं और सियासी तर्ज निगार भी हैं और ख़ुद कह रहे थे कि नरेंद्र मोदी साहब के बड़े करीब हैं, और ज़ाहिर है जब इंतखाबी मुहिम पिछले साल चल रही थी यानी दो साल कबल इंडिया में, तो नरेंद्र मोदी के जलसों में भी थे ये, तो उनकी गुफ्तगु आपने सुनी और आपने अपनी गुफ्तगु में ख़ुद कहा कि हिंदुस्तान ने एक तजवीज़ पेश की थी कि हुर्रियत जो लीडरान हैं उनसे मुलाकात ना करें सत्ताज अजीज साहब, तो जब ये तजवीज़ थी तो इसे पेश की शर्त कैसे तस्वर कर लिया गया?
देखिए पाकिस्तान का बेसिकली प्रॉब्लम ये है कि इंडिया जहाँ से मेरा ख्याल है ये बात बिगड़ी है कि हिंदुस्तान ये चाह रहा है कि पाकिस्तान और हिंदुस्तान के दरमियान दहशतगर्दी जो है उसके ऊपर एक सिंगल आइटम एजेंडा है और उस पर बात। पाकिस्तान में एक ये भी तासर है कि चूँकि मुंबई के अटैक्स हुए 26/11 वाले और भी कई वारदातें हुई हैं हिंदुस्तान में, वो उसका सारा इल्ज़ाम पाकिस्तान पे धरते हैं। उनका ख्याल है कि पाकिस्तान इसके पीछे है। उधमपुर का वाकया हुआ उसका भी जिम्मेदार पाकिस्तान को ठहराया गया, और ये एक ख्याल ये था कि सिर्फ और सिर्फ जो दहशतगर्दी या टेररिज्म का एजेंडा है उसके अलावा भी दूसरी बातें भी उनके भी ऊपर भी मुदाखरात होने चाहिए। इसलिए मैं समझता हूँ कि पाकिस्तान की ये कोशिश थी ये तासर देने की कि हमें कश्मीर के ऊपर भी जो एक मतनाज़ा इलाका है और मतनाज़ा मसला है उस पर बात करनी चाहिए। इसलिए वो कश्मीरियों को उन्होंने दावत दी कि वो वहाँ पे आए हाई कमीशन में और वहाँ पे एक रिसेप्शन अटेंड करें। तो एक पाकिस्तान अपनी ये इन्होंने दुरुस्त कहा है कि दोनों ममालिक की हुकूमतें अपनी जो इंटरनल कॉन्स्टिट्यूएंसीज हैं उनको खुश करना चाहती हैं, तो मौजूदा हुकूमत की ये ख्वाहिश थी कि कश्मीरियों को अगर हम बुलाएंगे चाहे उनके साथ कोई बहुत बड़ी बात, लेकिन उनकी शिरकत एक रिसेप्शन में उससे ये तासर मिलेगा पाकिस्तान में लोगों को कि पाकिस्तान की हुकूमत जो कश्मीर को नहीं भूल रही, कश्मीर को फरामोश नहीं कर रही, और नवाज शरीफ साहब के ऊपर एक दबाव है यहाँ पे कि वो कश्मीरी होने के बावजूद नवाज शरीफ कश्मीरी नस्ल के से ताल्लुक रखते हैं, कश्मीरी नस्ल हैं, और उनका ख्याल ये लोगों का कि नवाज शरीफ साहब जो है वो कश्मीर को ज़्यादा अहमियत नहीं देते, तो उन्होंने ये इस्टेब्लिश करने के लिए साबित करने के लिए कि कश्मीर उनके एजेंडे पे मौजूद है और माफ़ कीजिए कि वो इस पे बात करना चाहते हैं, उन्होंने कश्मीरी लीडरों को इनवाइट कर लिया और उससे बात बिगड़ती गई, और हिंदुस्तान ने कहा कि आप इस मौके पे सिर्फ और सिर्फ महदूद रखें अपने बातचीत के एजेंडे को दहशतगर्दी के ऊपर, जिससे पाकिस्तान ये फील करने लगा कि हिंदुस्तान कश्मीरियों से बातचीत करने के लिए उनको मना कर रहा है। फिर अगले दिन जो उनकी वज़ीर ख़ारजा है उन्होंने जो प्रेस कॉन्फ्रेंस की सरताज साहब की प्रेस कॉन्फ्रेंस के बाद, उसमें उन्होंने ये कहा कि ये सरताज साहब जो है इनको वहाँ पे अगर ये बात करनी थी कश्मीर की तो ये उफा में जब ये दोनों प्राइम मिनिस्टर्स मिले हैं और उसके बाद जो एक जॉइंट स्टेटमेंट तैयार हुई थी तो उसमें कश्मीर का मसला डालना चाहिए था और वो चूँकि उसका हिस्सा नहीं था इसलिए कश्मीर को इस वक्त मेज़ पे लाना जो है मुनासिब नहीं है। उनका ये भी कहना था कि कश्मीर के ऊपर जो है बातचीत जो है वो जामे मुज़ाकरात या कंपोजिट डायलॉग का हिस्सा हो सकती है, सिर्फ और सिर्फ टेररिज्म का अगर इशू है तो उसमें कश्मीर कैसे आ गया। फिर उन्होंने ये भी कहा कि शिमला एग्रीमेंट के तहत पाकिस्तान और हिंदुस्तान के मुज़ाकरात जो हैं वो दो तरफ़ा होंगे और उसके तहत किसी तीसरे फरीक को उनमें शामिल नहीं किया जा सकता। उनका मतलब ये था मोहतरमा का कि कश्मीरी जो है वो थर्ड पार्टी है, पाकिस्तान ये कह रहा है कि वो थर्ड पार्टी नहीं है, वो पहला फरीक है मसला है कश्मीर का। तो बेसिकली ये एक मिसअंडरस्टैंडिंग भी है और आप ये कह लें कि दोनों मुल्कों की अनाओं का मसला भी है, ईगोज़ का मसला था और इसकी वजह से दोनों ने अपनी पोजीशन जो है उससे इनहराफ करना या उससे हटने के लिए तैयार नहीं थे, और इसलिए यह सारा मामला जो है खटाई में पड़ गया और वो बातचीत जो कि बिल्कुल तैयार थे लोग यहाँ पे सामान बांध वीज़े भी लग चुके थे साफियों के, उन्होंने भी जाना था, एक बड़ी टीम जा रही थी, लेकिन आखिरी लम्हों में ये सूरत हाल हुई और पाकिस्तान की तरफ से ये फैसला हुआ कि अगर कश्मीरी लीडरों से मुलाकात की मिलती या मौका नहीं दिया जाता उनको हमारे रिसेप्शन में आने का तो हम बातचीत नहीं करेंगे, इससे ये सिलसिला जो है मुनक़ता
जी
हो गया।
बहुत शुक्रिया आपका
मायूसी बहुत ज़्यादा हुई है।
बहुत शुक्रिया आपका
जी
वैदक साहब, मैं आपसे पूछना चाहूँगा कि अब तो ये बातचीत का अमल जो है मनसूख हो गया, तो जाहिर है कि ये सूरत हाल देर तक तो नहीं रह सकती, तो होगा कैसे, दोबारा ये अमल कैसे शुरू हो सकता है, कुछ इत्तला है, कोई जानकारी है आपको या कुछ अंदाज़ा है?
जी, मैंने दोनों सरकारों से जी मैंने तो दोनों सरकारों से इस बात के टूटने के 3 दिन पहले दोनों से अर्ज़ किया है कि बातचीत की पूरी तैयारी करें। दो नेता मिल गए, दो बड़े अफसर मिल गए और अचानक बड़े बड़े फैसले हो गए, ऐसा कभी नहीं होता है। डिप्लोमेसी में बहुत तैयारी करना पड़ती है, ईंट 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 जमा के बड़ी दीवार खड़ी करना पड़ती है। कुछ लोग दोनों सरकारों के पास ऐसे होने चाहिए कि जो एक दूसरे के मुल्कों में जाएं, सारे रहनुमाओं से बात करें, सारे अफसरों से बात करें, कुछ एकेडमिशियन से बात करें और कुछ मुद्दे ऐसे बनाएं कि जिन पर दोनों मुल्क इत्तेफाक करते हैं। तो दोनों चीज़ें एक साथ चलनी चाहिए, जो इत्तेफाक के मुद्दे हैं वो भी आगे बढ़ें और जिन पर हम लोग इत्तेफाक नहीं करते हैं, जैसे कश्मीर के सवाल पर भारत की राय अलग है, पाकिस्तान की राय अलग है, दहशतगर्दी के सवाल पर भी दोनों मुल्कों की राय एक नहीं है, दोनों मुल्क ख़त्म तो करना चाहते हैं उसको, लेकिन किसकी दहशतगर्दी कौन ख़त्म करे इस सब पर भी काफ़ी बहस है। तो बहस के मुद्दे भी एक तरफ रहें, उनको ख़त्म करने की बात मैं नहीं कहता हूँ, और जिन पर इत्तेफाक है वो मुद्दे भी एक तरफ रहें और दोनों साथ साथ चलें, जैसे चीन के साथ चल रहे हैं। चीन के साथ हमारे बॉर्डर का मसला अटका हुआ है और कितने वर्षों से अटका हुआ है, न चीन अपने मुकाम से हटा है ना हम अपने मुकाम से हटे हैं, लेकिन खूब बिजनेस हो रहा है, खूब तिजारत बढ़ रही है, खूब आना जाना चल रहा है, एक दूसरे के मुल्क में इन्वेस्टमेंट हो रहा है। तो पाकिस्तान तो हमारा अपना है और पाकिस्तानियों के लिए हिंदुस्तान उनका अपना है, और इन दोनों मुल्कों पर, दोनों मुल्कों की जनता का एक दूसरे पर पूरा हक है, जैसे भाइयों का आपस में हक होता है, मिलके हमको काम करना चाहिए और ये मसले बातचीत से हल होंगे, ये गोली से हल नहीं हो सकते, ये बोली से हल होंगे, मिलें आपस में आए जाएं। अब मैं जब जाता हूँ पाकिस्तान और वहाँ के वज़ीर आज़म से बात करता हूँ, लीडर ऑफ अपोजिशन से बात करता हूँ, यहाँ हालांकि जिनको टेररिस्ट कहा जाता है हमारे यहाँ हिंदुस्तान में, उन टेररिस्ट से भी बात करता हूँ। मैं पिछले साल में गया था, हाफिज़ सईद से मेरी लंबी बात हुई, पूरे मुल्क में हंगामा हो गया, हमारी पार्लियामेंट 3 दिन तक बंद हो गई, सरकार का हाल खस्ता हो गया, लेकिन इसके बावजूद मैं सबसे खुले दिल से बात करता हूँ और मेरा तजुर्बा ये है कि पाकिस्तान में कोई भी आदमी सलीका छोड़ता नहीं है, बहुत ही शिष्टाचार से, बहुत ही तरकीब से, बहुत ही अच्छे ढंग से मुझसे बात करते हैं और अच्छी बात अगर हम कहें तो सब हमारी बात मानते भी हैं। तो ऐसे ही पाकिस्तानी लोग यहाँ आएँ, हमसे बात करें, हमारे लोग भी उनकी बात मानेंगे, झगड़े की बात छोड़ें, मेल मिलाप की बात करें। और अब मैं समझता हूँ कि दोनों प्राइम मिनिस्टर अभी यूनाइटेड नेशंस जाएंगे, ओबामा मिले या नहीं मिले, ओबामा से ये लोग मिलें इससे ज़्यादा ज़रूरी है कि ये आपस में मिलें, आपस में मिलके बात करें। और ये जो 1-1.5 महीने का वक्फा है, इसमें कई एक्सपर्ट्स उनके भारत आ जाएँ, हमारे वहाँ चले जाएँ, आपस में बातचीत करके ताऊन बनाएं और इस बातचीत को रिज्यूम करें। हमने 1 साल 1.25 साल बर्बाद कर दिया। देखिए, मियां नवाज शरीफ को बुलाया नरेंद्र मोदी ने, बहुत बड़ी बात है, मियां साहब नहीं आ रहे थे, मैंने खुद फ़ोन किए पाकिस्तान दर्जनों बार कि भाई आइए आइए, बहुत ज़रूरी है, और इतना पॉजिटिव एटमॉस्फेयर था। मैंने सरताज अजीज साहब से भी कहा, मैंने कहा ये मौका है आपके लिए कि सारे मामले हमारे हल हो सकते हैं। जब अटल बिहारी वाजपेयी प्राइम मिनिस्टर थे तो कितनी स्मूथ हो गया था, शुरू में तो बिगड़ा मामला, करगिल वॉर भी हुआ, लेकिन बाद में कितनी दोस्ती का माहौल बन गया। जनरल मुशर्रफ जैसे आदमी अटल बिहारी वाजपेयी के साथ सीधा डायलॉग रखते थे, तो एक अद्भुत मौका था, बड़ा एक ऐसा मौका था कि जिसका पाकिस्तान और इंडिया दोनों को लाभ उठाना था, लेकिन इस फायदे से इन्होंने अपने आप को बिल्कुल महरूम रखा है। ये मुझे बहुत ख़राब लगता है, और दोनों मुल्कों के लीडरों ने अपना मजाक उड़ाया है। इनको दोनों मुल्कों के मफाद के बारे में सोचना चाहिए और जल्दी से जल्दी अक्टूबर नवंबर में दोबारा बातचीत शुरू करना चाहिए। और ये हुर्रियत को हीरो बनाने की ज़रूरत नहीं है। हुर्रियत वाले बेचारे क्या क्या वो बताएंगे सरताज अजीज साहब को, जो उनको नहीं पता है, सब बात उनको पता है। और अब्दुल बासित साहब बड़े काबिल आदमी हैं, जो पाकिस्तान के यहाँ पर हाई कमिश्नर हैं, सफ़ीर हैं, उनको ये हुर्रियत वाले क्या बताएंगे, उनको सब पता है। तो हुर्रियत के मामले को नाक का मुद्दा ना बनाएं। मैं भारत सरकार से भी कहता हूँ कि भारत सरकार क्यों एतराज़ कर रही थी। भारत सरकार को जब पता है कि वो हुर्रियत के लोग हमारे वज़ीर आज़मों से, हमारे बड़े बड़े नेताओं से बराबर 20 बरस से मिलते रहे हैं, तो अब इनके पाकिस्तान के हाई कमिश्नर से मिलने में कौन सा आसमान टूट रहा है। मिलने देते, हुर्रियत वाले मिल लेते तो क्या कश्मीर पाकिस्तान की गोद में चला जाता, तस्तरी में रख के कश्मीर को पाकिस्तान को दे देते, उससे क्या होता है। लेकिन दोनों सरकारों ने गलती की है मेरी राय में, कि इन्होंने एक नॉन इशू को इशू बना लिया है, एक गैर मुद्दे को मुद्दा बना लिया है। और दोनों की मैं समझता हूँ जो एक छवि है, जो इमेज है, वो दोनों मुल्कों में ख़राब होगी। लोगों को समझ में ही नहीं आएगा कि क्या मजाक कर रहे हैं, सरकार चला रही है या मजाक कर रहे हैं। तो मैं समझता हूँ कि अब नया दौर बड़ी जल्दी शुरू होना चाहिए, निराश होने की ज़रूरत नहीं है, हमको खूब आशा रखनी चाहिए। और दोनों मिल ताबून करेंगे और पूरे सेंट्रल एशिया में और पड़ोसी मुल्कों में छा जाएंगे। भारत और पाकिस्तान की इतनी मिलवा ताकत है कि दुनिया की बड़ी से बड़ी ताकत से हम लोग रोज़गार में और इक्तिसादी मामलों में सबसे हम आगे निकल सकते हैं। लेकिन हम दोनों को आपस में जुड़ना और मोहब्बत के साथ रहना बेहद ज़रूरी है।
जी, बहुत शुक्रिया आपका। जावेद सिद्दीक साहब, ज़ाहिर है कि आपने गुफ्तगु सुनी और आप दोनों बुज़ुर्ग हैं अपने अपने मुल्कों में, और ज़ाहिर है कि हालात पर आप दोनों की गहरी नज़र है। लेकिन इस दौरान जो मीडिया की तरफ से बयान आ रहे हैं, जो कयास आ रही हैं या जो तबसरे हो रहे हैं, वो ज़रा मुख्तलिफ हैं कि जैसे गोया दोनों मुल्कों के दरमियान एक टकराव की सी सूरत पैदा हो गई। और ख़ास तौर पर सरताज अजीज साहब का जो बयान आया कि इंडिया जो है वो अपने को सुपर ताकत तस्वर करता है या जताने की कोशिश करता है, लेकिन हम भी एक एटमी मुल्क हैं और अपना दफा करना जानते हैं। इसको ज़ाहिर है कि इलाके के जो मीडिया हैं, ज़रा इबलाग, उन्होंने एक एटमी धमकी से ताबीर किया, अगरचे ज़ाहिर है कि इसमें कोई संजीदगी नहीं है। लेकिन आप एक बुज़ुर्ग तर्ज निगार की हैसियत से इस बयान को कैसा देखते हैं, कि खाली एक बयान है या कहीं ना कहीं कोई एटमी की बात मैं नहीं कर रहा हूँ, कहीं कहीं कोई टकराव की पोजीशन है?
देखिए, हमने तो इंटरनेशनल रिपोर्ट्स देखी है मीडिया में। बीबीसी की मसल एक रिपोर्ट थी जिसमें यह कहा गया कि हिंदुस्तान की मौजूदा हुकूमत जो है वो पाकिस्तान के साथ जंग की तैयारी कर रही है, और उसमें एक दलील यह दी गई थी कि चूंकि पाकिस्तान की फौज जो है वो इस वक्त शुमाली वजीरिस्तान में अफगानिस्तान की सरहद के करीब दहशत गर्दों और इंतजाम पसंदों के ख़िलाफ़ बरसर पैकार है या उनके खिलाफ ऑपरेशन कर रही है, तो उसकी तवज्जो जो है वो उस तरफ है, तो हिंदुस्तान इससे फ़ायदा उठाना चाहता है। ये एक तज़िया हो सकता है, एक ख्याल आरई हो सकती है, ज़रूरी नहीं कि ऐसा हो। लेकिन मैं ये समझता हूँ कि दोनों मुल्कों में जैसे हमारे दिल्ली में बैठे हुए दो के हमें अपनी टेंशन्स को ख़त्म करके अपनी तवज्जो जो है इकोनॉमिक डेवलपमेंट की तरफ या माश मबजूल करनी चाहिए। मोदी साहब के बारे में एक तसव्वुर ये था शुरू में जब वो इक्तदार में आए कि वो हिंदुस्तान को इक्तसादी तौर पर तरक्की देना चाहते हैं, वो हिंदुस्तान को इक्तसादी तौर पर भी एक ताकत या सुपर ताकत बनाना चाहते हैं। दोनों मुल्क पाकिस्तान हिंदुस्तान पहले ही न्यूक्लियर, लेकिन इक्तसादी तौर पर पाकिस्तान कमज़ोर है और हिंदुस्तान के भी मसाइल हैं, तो शायद ये ख्याल किया जा रहा था कि मोदी साहब जो गुजरात के वज़ीर आला रहे हैं, उन्होंने अपने उस दौर में जबकि वो वज़ीर आला थे तो गुजरात के अंदर तरक्की की शरह बहुत ज़्यादा थी, 8-9%, तो वो तरक्की देना चाहते हैं और उसके लिए उनको अमन और इस्तेकाम की ज़रूरत है, तो शायद वो अपने पड़ोसी मुल्कों के साथ अच्छे تعلقات قائم کریں گے خاص طور پر پاکستان کے ساتھ تاکہ ہندوستان جو ہے ترقی کرے. اسی طرح پاکستان کو بھی اس وقت جو ہے معاشی ترقی کی ضرورت ہے اور پاکستان کو امن اور استحکام چاہیے. اسی لیے پاکستان نے سب سے پہلے دہشت گردوں کے خلاف کارروائی شروع کی. شمالی وزیرستان میں تقریباً جتنے ان کے ٹھکانے تھے وہ تباہ کر دیے اور بڑی حد تک پچھلے چند ماہ میں پاکستان میں کوئی بہت بڑا سانحہ رونما نہیں ہوا ماسوائے اس کے کہ جو ابھی پچھلے دنوں پنجاب کے وزیر داخلہ جو ہیں وہ مارے گئے. لیکن میں سمجھتا ہوں کہ وہ ایک رد عمل تھا جو کارروائی یہاں پہ ایک معاف کیجیے مذہبی تنظیم کے ایک شخص کے خلاف کی گئی, اس کو مارا گیا اور بہت سی تنظیموں نے آپس میں اتحاد کر کے یہ جوابی کارروائی کی. لیکن جو تحریک طالبان پاکستان اور القاعدہ اور اس طرح کے گروپس تھے ان کو ابھی اتنی ان کی ہمت نہیں ہو رہی کہ وہ کوئی بہت بڑی پاکستان میں کارروائی کرے. تو پاکستان جو ہے اس کا فوکس یہ توجہ ہے کہ دہشت گردی کا مسئلہ جو ہے اسے نمٹا جائے. تو امن جو ہے دونوں کے لیے بہت ضروری ہے. پاکستان میں غربت ہے, پاکستان میں بے شمار مسائل ہیں, ان کو حل کرنے کے لیے بھی پاکستان کو امن استحکام چاہیے. پاکستان جو ہے چین کے ساتھ مل کر جو اکنامک کوریڈور, پاکستان چین اکنامک کوریڈور جو منصوبہ ہے جس میں تقریباً 45 ارب ڈالر جو ہے پاکستان میں انویسٹ ہوں گے, اس پر اس کی بہت توجہ ہے اور بہت توقعات
جی.
اس کے لیے بھی امن چاہیے. تو میں سمجھتا ہوں کہ بہت ضروری ہے کہ دونوں ممالک میں مذاکرات کا سلسلہ جلد بحال ہو.
بہت شکریہ آپ کا, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. جی ویدک صاحب, آپ سے میں پوچھنا چاہوں گا کہ جس بی بی سی کی رپورٹ کی طرف اشارہ کیا جاوید صدیق صاحب نے, اور یہ بھی ساتھ انہوں نے کہا کہ یہ خیال آرائی و قیاس آرائی صرف ہو سکتی ہے, ایک ظاہر ہے کہ سوچ ہو سکتا ہے, ذاتی سوچ ہو سکتی ہے کہ گویا انڈیا جو ہے وہ تیاری کر رہا ہے جنگ کی, آپ کیا کہنا چاہیں گے اس قسم کی رپورٹوں پر, ظاہر ہے کہ جو دونوں ملکوں کے درمیان ٹکراؤ کو ہوا دے سکتی ہیں؟
بھائی بی بی سی کا کیا کہنا, بی بی سی کے ہاتھ بہت لمبے ہیں, لیکن جتنی دلی میں رہتے ہوئے مجھے جانکاری ہے کوئی جنگ کی تیاری ہماری سرکار نہیں کر رہی ہے. اگر بھارت سرکار جنگ ہی کرنا چاہتی ہوتی تو بتاؤ میاں نواز شریف کو اتنے اچھے موقع پر, اتنے شبھ شبھ موقع پر کہ جب ہمارے وزیر اعظم اوتھ لے رہے ہوں تو ان کو بلانے کی ضرورت کیا تھی. نریندر مودی ایسے پہلے پردھان منتری ہیں کہ جو بڑے بڑے ملکوں میں جانے کے پہلے اپنے پڑوسی ملکوں میں گئے. اور میں آپ کو سچ کہتا ہوں کہ جب پچھلے سال میں پاکستان گیا تھا تو پاکستان کے سارے بڑے نیتاؤں نے مجھ سے کہا کہ کاٹھمانڈو میں جو سمیلن ہو رہا ہے, جو سارک کانفرنس ہو رہی ہے, اس کے پہلے ہی مودی صاحب یہاں آ جائیں, ہم ان کا استقبال کریں گے. یہاں تک کہ حافظ سعید نے بھی مجھ سے کہا کہ مودی صاحب ہمارے معزز مہمان ہوں گے, اگر وہ آئیں گے تو ہم ان کا استقبال کریں گے, ہم ان کے ساتھ بہت سلیقے کے ساتھ پیش آئیں گے. تو آپ دیکھیے ایک ایسا ماحول جہاں بنا ہوا ہے وہاں کوئی کیوں جنگ لڑے گا. اور جہاں تک دہشت گردوں کا سوال ہے, میں بہت دنگ رہ جاتا ہوں یہ بات سن کے. پاکستان کے ہمارے جو پارٹیسپینٹ بھائی لوگ ہیں وہ کہتے ہیں گرداسپور میں وہ ہمارا آدمی نہیں تھا, ادھم پور میں ہمارا آدمی نہیں تھا. ارے بھائی آپ کا آدمی تھا اس کا یہ مطلب تھوڑی کہ آپ نے بھیجا تھا, اس کا مطلب یہ تھوڑی کہ پاکستان کی سرکار نے بھیجا تھا. ارے صرف رے لوگ ہیں, وہ آپ کی طرف بھی ہیں اور ہماری طرف بھی ہیں, دونوں طرف ہیں. اگر آپ اس بات کو قبول کر لیں کہ یہ لڑکا ناوید پاکستان سے آیا تھا, اس نے کیا تھا, تو اس میں آپ کا کیا برا ہے, بلکہ اچھا ہے. ان باتوں کو قبول کرے اور اپنے ان بچوں کو سمجھائے کہ بیٹا گمراہ ہونا ٹھیک نہیں ہے, یہ ہندوستان کے لوگ بھی اپنے ہی لوگ ہیں. میں اپنے انڈین لوگوں سے کہتا ہوں کہ پاکستان کے لوگ بھی اپنے ہی لوگ ہیں, کیوں ان کو زحمت دینا, کیوں ان کے لیے مصیبت کھڑی کرنا. ہم لوگوں کے بیچ میں یہ بھاونا پھیلنی چاہیے اور یہ رویہ ہم سب کا بننا چاہیے, ایک دوسرے کو بلیم کرنے کے بجائے ایک دوسرے کی مدد کرنا چاہیے. میں تو دیکھیے ایک نئی بات کہتا ہوں جس کو سن کے کچھ پاکستانی فوج کے بڑے لوگوں کو تعجب ہوگا, پاکستان کی فوج کے بڑے لوگوں سے میں بات چیت کرتا رہتا ہوں جب وہاں جاتا ہوں, کہ آپ جو دہشت گردوں کو وہاں ان سے نپٹ رہے ہیں, تو بھائی یہ جو ہمارے یہاں دہشت گرد ہیں آپ کا تو ایکسپرٹائز ہو گیا ہے, آپ آئیے ان سے کیوں نہیں نپٹتے ہیں. آپ افغانستان میں جو دہشت گرد تنگ کر رہے ہیں وہاں کی سرکار کو, غنی سرکار کو, آپ ان سے کیوں نہیں نپٹتے ہیں. इन सब से निपटना आपका काम है, क्योंकि ये सारा जो सिरदर्द है ये वहीं से पैदा हो रहा है, तो जहाँ से पैदा हो रहा है वही उसको हैंडल करें, वही उसको टेकल करें, और तीनों मुल्क मिलके दहशत गर्दों को पहले समझाएं, उनको गोलियों से मारने के बजाय पहले उनको बोलियों से समझाएं, क्योंकि वो सब अपने बच्चे हैं, उनको सही राह पे लाना हमारा पहला फ़र्ज़ बनता है। और उसके बाद अगर नहीं आते हैं तो फिर जब लड़ाई का मौका होता है, जब वारदात होती है, उस समय देख लिया जाए कि क्या करना है। लेकिन उन लोगों से हमेशा डायलॉग करना चाहिए, पाकिस्तान की सरकार को भी, हमारी सरकार को भी, अफ़गानिस्तान की सरकार को भी। पाकिस्तान की फ़ौज जो कर रही है काम, वो बड़ा गज़ब का काम है। उन्होंने इतने दहशतगर्दों का सफाया किया है, लेकिन वो अधूरा काम है। अगर वो सिर्फ़ उन दहशतगर्दों को संभालेगी, उनको निपटाएगी जो पाकिस्तान के ख़िलाफ़ हैं, तो जो दूसरे दहशतगर्द उसकी ज़मीन पर पल रहे हैं, जो अफ़गानिस्तान के ख़िलाफ़ हैं और जो इंडिया के ख़िलाफ़ हैं, वो दहशतगर्द पलट कर आप पर ही वार करेंगे, वो आपसे ही दुश्मनी करेंगे। मैं एक मिसाल देता हूँ, अफ़गानिस्तान के जिन लोगों को, मुजाहिदीन को ज़ियाउल हक साहब ने बहुत मज़बूत बनाया, वही लोग, मुझे ऐसा लगता है कि वही लोग ज़ियाउल साहब को नेस्त नाबूद करने में सबसे ज़्यादा एक्टिव थे। क्योंकि एक बार ज़ियाउल हक उनके ख़िलाफ़ हुए, मैंने खुद उनको बोलते हुए सुना है, अफ़गानिस्तान के जो 9 फैक्शंस वहाँ थे उनके सब लीडरों को मैं जानता हूँ, वो मुझसे कहते थे कि हम इसको सबक सिखाएंगे ज़ियाउल हक को, ये हमारे जैसे खान साहब को, ये पंजाबी अराइन क्या हम पे हुकूमत करेगा, हम इसको सीधा कर देंगे। तो ये बात पक्की ध्यान में रखिए कि दहशतगर्द किसी के साथ ही नहीं होते हैं। आज वो भारत और अफ़गानिस्तान की मुश्किलात कर रहे हैं, कल वो आपकी मुश्किलात करेंगे। सारे दहशतगर्दों को समझाना, उनको ठीक रास्ते पर लाना, ये सबसे पहला काम पाकिस्तान का है, और इसमें पाकिस्तान का बहुत बड़ा फ़ायदा है। पाकिस्तान के लोगों को एक बात पक्की तरह समझ लेना चाहिए कि इंडिया इतना बड़ा मुल्क है, उसको दहशतगर्द ख़त्म नहीं कर सकते हैं, उसको दहशतगर्द झुका नहीं सकते हैं, वो अपने ही लोगों को मार रहे हैं। कश्मीर में करीब 1,00,000 लोग मर चुके हैं, अब उसका क्या हुआ, दूसरों का क्या नुकसान है, बेचारे कश्मीरी दुख पा रहे हैं। तो ये काम अब जल्दी से जल्दी होना चाहिए।
जी बहुत बहुत शुक्रिया, वक्त हमारे पास अब बिल्कुल कम रह गया है, ज़ाहिर है कि अब हम अपने मेहमानों से इजाज़त चाहेंगे। नाज़रीन, आपने हमारे दोनों मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई, और ज़ाहिर है कि जिस तरह से हमारे दोनों बुज़ुर्ग मेहमानों ने अपने दर्द दिल बयान किए और जिस तरह से कहा कि ज़ाहिर है कि इससे नुकसान जो है वो दोनों का ही हुआ। आखिरी एक मिनट का मैं जवाब चाहूँगा जावेद सिद्दीक़ साहब, जावेद सिद्दीक़ साहब, अब जबकि सितंबर में जनरल असम्बली का इजलास होने वाला, कितनी तवक्को पाई जाती है, ज़ाहिर है कि इसमें कोई तज़िया नहीं है कि ये दोनों ममालिक के वज़ीर आज़म मिल सकेंगे, एक मिनट के अंदर जवाब चाहूँगा।
मेरा ख्याल है कि कोशिशें हो रही है, हमारी भी ख्वाहिश है पाकिस्तान की भी कि मुलाकात हो जाए, और जो बड़ी ताकतें हैं दुनिया में जो कि पाकिस्तान हिंदुस्तान के दरमियान एक तसादम को रोकना चाहती हैं, वो चाहती हैं कि दोनों ममालिक बैठ के बातचीत से मसाइल हल करें, वो बहुत मुतारक है। ये जो बातचीत ख़त्म हुई है इस पर अमरीका ने अफसोस का इजहार किया है, एक बयान भी दिया है, और बाकी दुनिया के मालिक ने भी इजहार अफसोस किया है। तो मैं समझता हूँ कि बहुत ज़्यादा इम्कान हैं कि वज़ीर आज़म दोनों मुल्कों के जो है मिलेंगे और बातचीत का सिलसिला शुरू हो सकता है।
बहुत शुक्रिया आपका।
इम्कान हैं और ये रिजम्पशन जो है, रिजम्पशन ऑफ डायलॉग जल्द मुतवक्को है।
जी बहुत शुक्रिया, हम आप दोनों मेहमानों के शुक्रगुजार हैं, अपने नाज़रीन के भी। नाज़रीन, आपने हमारे दोनों मुअज़्ज़ज़ मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल दोनों मुल्कों के अवाम की ख्वाहिश यही है कि मुज़ाकरात का जो सिलसिला टूटा ये दोबारा शुरू हो, और देखना है कि जनरल असम्बली के इजलास के मौके पर क्या ये सिलसिला दोबारा शुरू हो सकेगा। बहरहाल अगले प्रोग्राम तक के लिए मुझे अली बासी जो दीगर साथियों की इजाज़त दीजिए। एक बार फिर फरजंद रसूल हज़रत इमाम रज़ा अलैहिस्सलाम की शब विलादत बासादत की मुनासबत से आप सबकी खिदमत में दिली हदीय तबरीक व तहनीत पेश करते हैं। खुदा हाफिज़।